नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सुखायामसँगै विशेष गरी वनमा डढेलो लाग्ने जोखिम बढ़ी हुने गर्छ र यो समयमा देशका केही भागमा डढेलो लागेका केही जंगलमा डढेलो लागेका समाचारहरू आएका छन्। मनाङको तिमाङमा 10 दिनदेखिको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। डढेलो नियन्त्रणका लागि प्रयास गरेको भए पनि नियन्त्रणमा आउन नसकेको स्थानीय प्रशासनले जनाएको छ। डढेलोले ठूलो आकारको वन क्षेत्र नोक्सान भएको स्थानीय प्रशासनले जनाएको छ। यसरी यो सुखायाममा विशेष गरी वन जंगलमा डढेलो लाग्ने गरेको छ र यसको नियन्त्रण चाहिँ चुनौतीपूर्ण बन्दै गएको छ र यो डढेलो बस्तीमा पस्न सक्ने जोखिम हुन्छ र यसले चाहिँ मानवीय सँगै भौतिक क्षति पनि निम्त्याएका उदाहरणहरू हामीसँग छ। पछिल्लो समय देशका भागहरूमा विभिन्न भागमा डढेलोको अवस्था कस्तो छ, कुन कुन भागमा यति बेला कुन कुन जंगलमा डढेलो लागेको छ, यसको नियन्त्रणका लागि भएका प्रयास, डढेलो जोखिम न्यूनीकरणका लागि भएका प्रयास, पूर्व तयारी तथा प्रतिकारको योजनाका सम्बन्धमा आज हामी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईसँग कुराकानी गर्छौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार।
हजुर, अब प्रत्येक वर्ष यो सुखायाममा वन जंगलमा डढेलो लाग्ने गर्छ। विभिन्न भागमा डढेलो विगतदेखि नै लागेको हामीले थाहा पाएका छौं। यसपालि पनि केही भागमा केही जंगलमा चाहिँ डढेलो लागेको समाचारहरू हामीलाई प्राप्त भएका छन्। पछिल्लो डढेलोको अवस्था चाहिँ कस्तो छ, कुन कुन भागका जंगलहरूमा डढेलो लागेको जानकारी अहिले प्राधिकरणसँग छ?
सुक्खा मौसम शुरूआत भए सँगसँगै डढेलोका घटनाहरू शुरूआत भइसकेका छन्। अलिक पछाडि फागुनदेखि नै लाग्ने गरेको डढेलो यसपालि चाहिँ माघदेखि नै त्यसका विभिन्न जंगलहरूमा लाग्न शुरू भएको छ। यद्यपि धेरै केही केही ठाउँहरूमा चाहिँ लामो समय पनि लागिराखेको छ भने केही केही ठाउँहरू चाहिँ नियन्त्रणमा आइसकेको अवस्था पनि छ। तथा अब अघि भर्खरै तपाईँले भन्नुभयो हाम्रो मनाङमा लागेको डढेलो लामो समयदेखि लागिराखेको छ। तपाईँले भने जस्तै स्थानीय प्रशासनले स्थानीय जनसमुदायसँग समन्वय गरेर नियन्त्रणमा लिने प्रयास पनि गर्नुभएको छ। तर अब त्यो एकदमै दुर्गम र अलिकति जटिल भौगोलिक संरचना भएको ठाउँ भएको कारणले नियन्त्रण हुन सकिरहेको छैन। त्यस्तै काभ्रेमा पनि लामै समय डढेलो लागेको थियो, तथापि पनि सबै पक्षको समन्वयमा त्यसलाई नियन्त्रणमा लियो। यसै गरी शान्तिना डढेलोका घटनाहरू देशका विभिन्न जंगलहरूमै छन्। तथापि पनि अहिलेको अवस्था एकदमै जटिल र जटिल भइसकेको होइन, यो भर्खरै सुरुवात हो। अनि अर्को कुरा के हो भने सुक्खा मौसम लागेसँगै यो वर्ष होइन पहिलेका वर्षहरूमा पनि डढेलो लाग्थ्यो र यो चाहिँ सधैँ जसो नै लाग्ने गरेको छ। यसको केही कारणहरूमा अलिकति बुझ्नुपर्छ। यदि कम पानी पर्यो भने सुक्खा मौसम जति बढ्छ, सुक्खा मौसम तापक्रमको अवस्था अनि हावाको वेग, हावा कुन ढङ्गको गतिमा हावाको वेग अगाडि बढ्छ, र अर्को चाहिँ जङ्गलमा चाहिँ जल्ने पदार्थ फ्युल जुनको कारणले जल्छ अथवा सुक्खा परे सुक्खा बुट बिरुवाहरू त्यहाँका पात पतिङहरू कहिले थुप्रिएका छन् भन्ने कुराले पनि डढेलो कुन लेभलमा अगाडि बढ्छ भन्ने कुरा हुनसक्छ। त्यसरी हेर्दाखेरि यो वर्ष चाहिँ सरदरभन्दा कम औसतभन्दा कम वर्षा भयो हिउँदको समयमा, त्यस कारणले गर्दा एउटा इन्डिकेटरले चाहिँ जोखिमपूर्ण देखाइसकेको छ। तथापि पनि अझै हावाको गति कुन ढङ्गले हुन्छ, तापक्रम अझै कुन गतिमा अगाडि बढ्छ होइन, तापक्रम पनि अब सामान्यतया बढी नै हुन्छ, त्यही पनि कुन रेसियोमा हुन्छ, यी धेरै कुराले यो कुन लेभलमा चाहिँ कुन गतिमा अझै बढी हुन्छ भन्ने कुरा अहिले एक्ज्याक्ट भन्न नसके पनि डढेलोको अब एउटा एक किसिमको सुरुवात चाहिँ भइसकेको छ भन्नु।
अब अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष चाहिँ सुक्खा पानी पर्न सकेन, जसका कारण चाहिँ सुक्खा समय अब हावा पनि चलिरहेको अवस्थामा चाहिँ वनमा वन जंगलमा चाहिँ डढेलो लाग्ने जोखिम चाहिँ यो वर्ष बढी देखिन्छ होइन?
एउटा इन्डिकेटर जस्तै गत वर्ष पनि धेरै वन डढेलो भयो, जसले गर्दा धेरै त्यहाँ भएका सामग्रीहरू पोरै धेरै डढेका छन्। जस्तै पाप पतिङ्गरहरू थुप्रिएका पाप पतिङ्गरहरू, पुराना रुखहरू, पुराना किसिमका दाउराहरू गत वर्ष पनि धेरै डढेका छन्। त्यस कारणले त्यो एउटा इन्डिकेटरको कारणले चाहिँ त्यति धेरै ठुलो नहुनुपर्ने भनिए तापनि अन्य चाहिँ अन्य अघि तपाईँले अघि भनिए जस्तै सुक्खा एकदमै सुक्खा हुनु, दोस्रो कुरा भनेको हावा पनि चलिरहनु, गर्मीको वातावरण हुनु, यी कुराले चाहिँ डढेलो चाहिँ यस वर्ष पनि हुन्छ र राम्रैसँग हुन सक्छ भन्ने अरू इन्डिकेटरले देखाउँछ।
अब कतिपय सन्दर्भमा मानवीय कारण पनि वनमा डढेलो लागेको देखिन्छ। अब मानिसले अब नयाँ पालुवा आउँछ, नयाँ घाँस चाहिँ राम्रो आउँछ भनेर जानी जानी चाहिँ जंगलमा आगो लगाइदिएको घटनाहरू पनि हामीले देखेका छौं, सुनेका छौं। अब यो सन्दर्भमा चाहिँ अब यसको नियन्त्रणका लागि यो मानवीय क्रियाकलापबाट थाहा हुँदाहुँदै वनमा डढेलो लाउँछु भनेरै लगाउने प्रवृत्तिका लागि यसको नियन्त्रण कतिको चुनौती देखिन्छ?
यो वनका डढेलोहरू त 99% डढेलोहरू मानवीय कार्यले नै लाग्छन्। हामीले सामान्य अहिले गरेका विभिन्न हाम्रो अनुभवजन्य विषय तथा पनि अन्य विभिन्न अध्ययनले पनि अधिकांश वन डढेलोहरू मानवीय कारण लाग्छ, अर्थात् मान्छेले लगाइदिने हो। यदि हामीले मान्छेले लगाउने डढेलो नियन्त्रण गर्न सक्ने हो भने डढेलोका धेरै घटनाहरू नियन्त्रण आफै नियन्त्रणमा आउँछन्। यसरी हेर्दाखेरि अघि तपाईँले भने जस्तै विभिन्न कारणले मान्छेहरूले वनमा डढेलो लाउँछन्, त्यो आफ्नै पक्ष छ, त्यसको आफ्नै एउटा मान्छेको जीविकोपार्जनसँग जोडिएका आफ्नै पक्षहरू हुँदै होलान्। तथापि पनि जीविकापार्जनसँग जोडिएका साना विषयहरूको परिपूर्ति गर्नको निम्ति वन डढेलोका महत्त्वपूर्ण वनमा रहेका जडीबुटी लगायतका काठ के अरे जङ्गलहरू डढाइदिने डढ्ने र त्यति मात्रै होइन, अब वायु प्रदूषणलाई पनि ठुलो असर पार्ने वन डढेलो गर्नु भनेको चाहिँ अपराध हो। हाम्रो वन एनजिओ क्षेत्रले पनि वनमा आगो लगाउने कामलाई अपराधजन्य कार्य मान्छ। यसरी हेर्दाखेरि अब उहाँहरूले गरेको कामलाई सचेतनाले एउटा ढङ्गले रोक्न सकिन्छ, अर्को ढङ्गले भन्ने भने चाहिँ कानुनी कारवाही गर्नुपर्छ। वन एनले पनि अपराधिक कार्य भनेर दण्ड जरिमानाको व्यवस्था गरेको छ। त्यस कारणले हामीले यस वर्ष स्थानीय प्रशासनलाई पनि प्रभावकारी रूपमा चाहिँ यो विषयको निगरानी राख्ने र आवश्यक पर्यो भने उहाँहरूलाई पक्राउ गरेर कानुनी कारवाही अगाडि बढाउन समेत अनुरोध निर्देशन गरेका छौँ, अनुरोध गरेका छौँ।
अब त्यो सँगै वनमा लाग्ने डढेलोको जोखिम न्यूनीकरणका लागि वन व्यवस्थापनलाई उद्यमसँग जोड्नुपर्ने कुराहरू पनि आएका छन्। यहाँले अघि भन्नुभयो जडीबुटीदेखि लिएर वनमा थुप्रै भनौँ न वन पैदावारहरू छन् जो चाहिँ मानिसको प्रत्यक्ष जीवनसँग जोडिएको छ, आमदानीको विषय पनि बनेको छ। अब यसलाई चाहिँ कसरी त्यो सन्दर्भमा हामी कसरी अगाडि बढिरहेका छौँ, हाम्रो अब अहिलेको अवस्था चाहिँ कस्तो छ?
अब एकदमै महत्त्वपूर्ण कुरा गर्नुभयो, मान्छेको जीविकापार्जनलाई हामीले रूपान्तरण गर्यौँ भने मान्छेहरूले यसको ठाउँमा अर्को विकल्प खोज्छ, आगो लगाउनु सक्दा त्यसलाई नलगाउने पनि अर्को लाइभलीहुड, जसरी आगो लाग्नु जीविकोपार्जनसँग जोडिएको छ त्यसै गरी आगो नलगाउनु रक्षा गर्ने कुरालाई पनि जीविकोपार्जनसँगै जोड्न सकियो भने यहाँले भने जस्तो पक्कै पनि हुन्छ र हामीले गर्नुपर्ने दिशा पनि त्यही हो, त्यही बाटोमा अगाडि हिँड्दा राम्रो हुन्छ। यी विषयमा चाहिँ विभिन्न हाम्रो घरेलु सानो उद्योग कार्यालय अथवा विभागहरू, उद्योग विभाग, वन मन्त्रालय लगायतले आवश्यक समन्वय गरेर यो कामहरू अगाडि बढाउँदा चाहिँ राम्रो हुने देख्छु। खासमा हामी चाहिँ विपदको क्षेत्रमा काम गर्ने भएको कारणले गर्दाखेरि मान्छेको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको कुरा चाहिँ सम्बन्धित मन्त्रालयहरूले नै योजना बनाउँदा थप राम्रो हुन्छ भन्ने लाग्छ।
अब डढेलोको मौसम आउनु अघि नै ककसले के गर्ने भन्ने जिम्मेवारी बाँडफाँड सहितको पूर्व तयारी र प्रतिकारी योजना बनाएर काम गर्न आवश्यक छ। यो सन्दर्भमा हामीसँग भएका व्यवस्थाहरू चाहिँ कस्ता छन्, जसले चाहिँ डढेलोको मौसम शुरू हुनुभन्दा अगाडि नै यसको पूर्व तयारी तथा प्रतिकारीलाई चाहिँ योजनाबद्ध बनाउन सकियोस्, यो सन्दर्भमा अलिकति स्पष्ट गरिदिनुहोस् त।
पक्कै पनि विपदका हरेक घटनाहरू एउटा निकाय एउटा संस्था मात्रै क्रियाशील भएर हुँदैन, यसको निम्ति सबै निकाय सबै संस्थाहरूको प्रभावकारिता र क्रियाशीलता सहकार्यता उत्तिकै जरुरी पर्छ। त्यस कारणले त्यो सहकार्य सबैको भूमिकालाई स्पष्ट गरेर सहकार्यात्मक कार्ययोजना बनाइनुपर्छ। खासमा योभन्दा अगाडि हामीले डडेलका यो प्रतिकारी योजनाहरू बनाउने खासै गरिएको थिएन, हामीले विपदको प्रतिकारी योजनालाई नै डडेलको प्रतिकारी योजनाको रूपमा अथवा हामीले त्यसलाई नै कार्यान्वयन गर्ने गराइन्थ्यो। तर अब चाहिँ हामीले डडेलको लागि आलयको लागि पनि छुट्टै प्रतिकारी योजना बनाउनुपर्छ कि भन्ने लागेर प्राधिकरणले त्यो प्रतिकारी योजनालाई अन्तिम चरणमा पुर्याइराखेको छ। तथापि पनि यसमा धेरै कार्यहरू वन मन्त्रालयसँग सम्बन्धित छन्, किनकि त्यहाँ फायर लाइन खोल्ने, त्यसको वन रक्षकहरू बनाउने, निगरानी थप कडाई गर्ने वन मन्त्रालयका जिम्मेवारीका विषयवस्तु हुनु भने सङ्घीय वन मन्त्रालय मात्र होइन प्रदेश वन मन्त्रालयको पनि उत्तिकै ठुलो भूमिका छ, स्थानीय प्रशासनको पनि उत्तिकै ठुलो भूमिका छ। त्यस कारणले गर्दाखेरि पनि योभन्दा अगाडि नबनाइएको र यो वर्ष सुरुवात गरिएको चाहिँ प्रतिकारी योजना निर्माण गर्ने कामहरू नै हो र त्यो चाहिँ चाँडै नै कार्यान्वयनमा हामी लिएर जान्छौँ। त्यो अन्तिम चरण र कन्सल्टेसनको चरणमा छ।
डडेलो जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय रणनीति चाहिँ अझै पनि कार्यान्वयनमा आउन सकेन भनेर विज्ञहरूले विभिन्न फोरममा औल्याएको हामीले देखेका छौं सुनेका छौं। यो रणनीति चाहिँ किन कार्यान्वयनमा आउन सकेन, यो रणनीति राष्ट्रिय रणनीतिमा चाहिँ के कस्ता विषयहरू छन्?
अब यी राष्ट्रिय रणनीतिका धेरै विषयहरू चाहिँ यो वन मन्त्रालयसँग सम्बन्धित विषय पनि हो होइन। अब वन मन्त्रालयसँग सम्बन्धित विषय भएको कारणले मैले धेरै विषय यसका टिप्पणी गर्नु अथवा त्यो विषयका धेरै विषयहरू मलाई जानकारी नभएको पनि हुनसक्छ, त्यस कारणले गर्दा यो सम्बन्धित वन मन्त्रालयले यसको सही जवाब दिन सक्नु होला। तथापि पनि कुनै पनि रणनीतिहरू कार्यान्वयन हुँदै नहुने भन्ने त सरकारले बनाएपछि हुँदै नहुने भन्ने कुरा त हुँदैन। तथापि पनि त्यसका केही पक्षहरू त्यसको प्रभावकारिता कमजोर भएको हुनसक्छ, प्रभावकारिता कमजोर हुनको निम्ति स्रोत साधन लगायतका विभिन्न पक्षहरूमा भएको सीमितता नै हुनसक्छ। तथापि पनि अहिले मैले यकिनका साथ यो विषयलाई भन्न नसके पनि यो विषय चाहिँ वन मन्त्रालयले यसको समुचित जवाब दिन सक्छ भन्ने राख्छ।
अब अर्कोतर्फ यस्ता प्राकृतिक विपद विशेष गरी आज हामी डडेलोको विषयमा कुराकानी गरिरहेका छौँ, डडेलोको जोखिम न्यूनीकरण गर्नका लागि स्थानीय तहहरू चाहिँ उनीहरूको भूमिका चाहिँ महत्वपूर्ण देखिन्छ। अब कतिपय सन्दर्भमा हामीले समुदायलाई नै यो वन हस्तान्तरण गरेका छौं, अब यो भनौं यो अभ्यास चाहिँ विश्वले नै अंगीकार यो सकारात्मक रूपमा लिएको छ। अर्को सन्दर्भमा चाहिँ समुदायका मानिसहरू नै डडेलोमा डडेलो चाहिँ आग जंगलमा चाहिँ डडेलो लगाउन उद्यत देखिएको पनि पाइएको छ। अब एक हिसाबमा समुदायलाई वनको संरक्षकका रूपमा हामीले मानेका छौं र समुदायबाट नै त्यो वनमा चाहिँ डडेलो लगाएको पनि पाइएको छ। यो सन्दर्भमा चाहिँ अब कसरी अहिले भइरहेको अभ्यास चाहिँ कस्तो छ? स्थानीय तह जसरी यो नियन्त्रण जोखिम नियन्त्रणका लागि लाग्नुपर्ने हो त्यो लाग्न सकेको छ कि छैन, उनीहरूसँग स्रोत साधनहरू छ कि छैनन् र त्यसको समन्वय चाहिँ प्राधिकरणले कसरी गरिरहेको छ?
अब स्थानीय तहहरूले आफ्नो क्षमताले आफ्नो सामर्थ्यले भ्याएसम्म उहाँहरू क्रियाशीलै भएको हामीले महसुस गरेका छौँ। तापनि संगठनात्मक सबलता कुरादेखि लिएर आर्थिक विषयवस्तु होइन आर्थिक स्रोतको सीमितता त्यस्तै दक्ष जनशक्तिको अभावको कारणले गर्दाखेरि उहाँहरूले जुन ढङ्गले आफ्नो प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने थियो त्यो नभएको हुनसक्छ। तथापि पनि उहाँहरूको क्रियाशीलतालाई सराहनीय मानेका छौँ। अब विशेष गरी यसको निम्ति स्थानीय तहले चाहिँ गर्नुपर्ने र उहाँहरूको सामर्थ्यले पनि भ्याउने कुरा भनेको चाहिँ स्थानीय जनसमुदायको सचेतना र उहाँहरूको परिचालन नै हो। स्थानीय जनसमुदायलाई डडेलोको विषयमा बोध गराउने, सचेत गराउने, त्यहाँ चाहिँ अघि भने जस्तै हाम्रा विभिन्न वन उपभोक्ता समितिहरू छन् उहाँहरूलाई निरन्तर रूपमा अन्तर्क्रिया गराउने, यसका सबल पक्ष दुर्बल पक्षको विषयमा आम जनतासँग चाहिँ एउटा मास जनपरिचालन को माध्यमबाट बिस्तारै माइन्डसेटको परिवर्तन गर्नेतर्फ लाग्नुपर्छ। वास्तवमा भन्ने हो भने अन्य जतिसुकै अन्य विधि अवलम्बन गरे पनि जनतालाई जङ्गलमा आगो लाउनु हुन्न भन्ने कुराको अन्तर हृदयमा बोध नगराएसम्म डडेलो नियन्त्रण हुन सक्दैन। त्यस कारणले यसको अन्तरियमा चाहिँ जनतालाई जनचेतना नै सबैभन्दा प्रभावकारी माध्यम हो। त्यस कारणले यो काम चाहिँ फेरि स्थानीय तहले नै गर्ने भएको कारणले गर्दाखेरि यसमा चाहिँ उहाँहरू अलिक बढी लाग्नुपर्छ। बाँकी कुरा भनेको त आगलागी भइहाल्यो भने स्थानीय जनसमुदायको सहयोगमा सुरक्षा कर्मीहरूले अहिलेसम्म आगो जुगाइरहनु भएको छ। तथापि नेपाल जस्तो भौगोलिक रूपमा जटिल मुलुकहरूमा चाहिँ अब आगो निभाउने काम सजिलो पनि छैन। गत वर्ष पनि हामीले आगो निभाउने क्रममै सुरक्षाकर्मीहरू लगायत अन्य व्यक्तिहरूको पनि मृत्यु भयो। त्यस कारणले गर्दाखेरि आग लागि हुन नदिने नै विधि सबैभन्दा प्रमुख विधि हो र त्यसको निम्ति जनचेतना जनतालाई बुझाउने कुरा र अघि हजुरले भने जस्तै मान्छेको लाइभलीहुडलाई चाहिँ अर्को जीविकोपार्जनलाई अर्को ढङ्गले सोच्ने अर्को वैकल्पिक जीविकोपार्जनका विधिहरूलाई अवलम्बन गर्ने ढाँचामा अगाडि बढ्नुपर्छ।
अब डडेलो नियन्त्रण त्यसमा पनि जंगलमा लागेको डडेलो नियन्त्रण त्यति सहज छैन, चुनौतीपूर्ण छ। अब घना जंगलमा लागेको डडेलो अब हप्तौंसम्म पनि गएका उदाहरणहरू छन्। अब अमेरिकामा नै पछिल्लो उदाहरण हेर्ने हो भने त्यहाँ करिब एक महिनासम्म डडेलो लागेको थियो। अब यो नियन्त्रणमा भनौँ न जंग डडेलो लाग्नुभन्दा अगावै पूर्व तयारी तथा प्रतिकारी योजना सँगै अब जनचेतना फैलाउन पनि स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ। हामी स्थानीय तहकै सन्दर्भ जोडिरहेका छौं। अब पछिल्लो समय हेर्ने हो भने स्थानीय तहहरूले अब प्रत्येक पालिकासँग डोजर चाहिँ आफ्नो भनौँ न उनीहरूले खरिद गरिरहेको तथ्याङ्क पनि बाहिर आएको थियो। अधिकांश पालिकासँग आफ्नै डोजर छ, तथापि अब वनमा वनजंगलमा लागेको डडेलोले बस्तीहरूमा पनि त्यसले प्रभाव पार्न सक्छ, बस्तीमा पनि यो सल्कन सक्छ, त्यो जोखिम त्यति नै बढ़ी हुन्छ। यो नियन्त्रणका लागि स्थानीय तहहरूले दमकल चाहिँ भनौँ न कति अधिकांश स्थानीय तहसँग दमकल छैन, नियन्त्रणको लागि उनीहरूसँग त्यो किसिमको इक्विपमेन्ट पनि छैन। अब यो सन्दर्भमा स्थानीय तहहरूले चाहिँ डोजर किन्ने तर आगलागीको भइहालेमा चाहिँ सामान्य एउटा घरमा आगलागी भइहाले त्यसको नियन्त्रणका लागि दमकल लगायतका चाहिँ जुन आगो निभाउने यन्त्रहरू हुन्छन् त्यो चाहिँ खरिद नगरेको पाइएको छ। यो सन्दर्भमा उनीहरूको आवश्यकतालाई अलिकति आकलन नगरेका हुन् कि के लाग्छ यहाँलाई?
अब मैले डोजरको सन्दर्भ त यहाँ जोड्न चाहिन किनकि त्यसको आफ्नै महत्व छ। तथापि पनि प्रत्येक पालिकाले तराईका पहाडमा त बरु त्यति प्रभावकारी नहुन सक्छ, तराईका पालिकाहरूले चाहिँ दमकल खरिद गर्नु त्यसको परिचालन गर्नु जरुरी देखिन्छ। भलै दमकल एउटा महँगो पनि छ, दमकल सञ्चालन गर्ने कुरा सहज छैन एउटा, किनभने त्यहाँ नियमित रूपमा 24 घण्टा चाहिँ ड्राइभरहरू राख्नु पर्यो, त्यसो भन्दा 2-3 जना ड्राइभरहरू चाहिँ दमकलको लागि मात्रै भनेर चाहिन्छ होइन। अब दमकलको परिचालन गर्ने कुरा त्यो अलिक महँगो भएको कारणले सबै पालिकाले त्यो नसकेर पनि हुनसक्छ जस्तो लाग्छ। कतिपय तपाईँले भने जस्तै सकेर पनि प्राथमिकता नदिएको हुनसक्छ, तर तराईका पालिकाहरू सकेसम्म प्रत्येक पालिकामा, यदि प्रत्येक पालिकामा सकिँदैन भने पनि त्यहाँको जियो लोकेसन हेरेर चाहिँ तत्कालै पुग्न सक्ने गरी चाहिँ दुईभन्दा बढी पालिकाले पनि एउटा कमन पोइन्टमा राखेर दमकललाई परिचालन गर्न सकिन्छ, त्यो एउटा पक्ष भयो। दोस्रो कुरा भनेको चाहिँ यदि हामीले सबैतिर दमकल राख्न थाल्यौँ, सबै पालिकाले दमकल भन्यौँ भने त्यो पनि गलत नै हुन्छ। जस्तै हिमाली जिल्ला पहाडी जिल्लाहरूमा चाहिँ हामीले फायर पम्प मेसिनहरू हुनसक्छन् होइन, आगो निभाउने अरू विधिहरूको उपाय, जस्तै हामीले कुन ठाउँमा पोखरी पानीहरू जम्मा गर्ने, पोखरीहरू बनाउने, डाँडामा भए पनि बर्खाको पानीहरू त्यसमा जम्मा गर्ने विधिहरू अवलम्बन गर्ने, त्यस्तै गरी हामीले पानीका पाइपहरूमाबाट चाहिँ पानी निभाउने खालको प्रणालीहरूको निर्माण गर्ने, किनकि खाने पानीका पाइपहरू हुन्छन् त्यसका ट्याङ्कीसँग चाहिँ कनेक्सन गरेर खाने पानीका पाइपबाट पनि आगो निभाउने गरीको पद्धति निर्माण गर्नुपर्छ होइन। त्यस्तै गरी विशेष गरी यस्तै विपदका लागि भन्दा चाहिँ निश्चित पानी चाहिँ हामीले जम्मा गरेर राख्ने, ताकि त्यो अन्य बेलामा प्रयोग नगर्ने, विपदका बेला मात्रै प्रयोग गर्ने गरी पानी जम्मा गरेर राख्ने। त्यस्तै गरी फायर पम्पहरू हुन्छन्, जस्तै हाते पोर्टेबल के हातैले बोकेर एक ठाउँमा अर्को ठाउँमा सार्न सकिने, त्यसमा चाहिँ पाइपहरू अलिकति ठुला पाइपहरू जोडेर पनि फायर पम्पहरूमा मार्फत पनि आगो नियन्त्रण गर्न सकिन्छ। त्यस कारणले गर्दा तराईमा दमकल उपयुक्त विधि हो भने पहाडी क्षेत्रमा चाहिँ त्यसका अन्य विधिहरू अन्य उपायहरूको खोजी गरिनुपर्छ।
अब हामी यो कुराकानीको अन्तिमतिर आइपुगेका छौं। अब भर्खर यहाँले पनि उल्लेख गर्नुभयो फागुनमा लाग्ने डढेलो प्रायजसो फागुनदेखि शुरू हुने डढेलो फागुन चैत वैशाखसम्म अहिले चाहिँ माघ महिनामै जंगलमा आगलागीका घटनाहरू आएका छन्। अब यसको जोखिमको सम्भावनाबारे पनि हामीले कुराकानी गर्यौं। यस वर्ष चाहिँ पानी पर्न सकेन जसका कारण सुक्खा मौसममा आगलागीको घटना यो जोखिम चाहिँ त्यत्तिकै बढ़ी हुन्छ। अब यो सन्दर्भमा अब यो नियन्त्रण पूर्व तयारी आग यो डढेलो लाग्नु अगावै भनौं न लाग्न नदिने सन्दर्भमा अब कसको प्रयास आवश्यक छ?
पहिलो कुरा त स्थानीय सरकार मार्फत स्थानीय जनसमुदायको जनपरिचालन प्रधान कुरा हो, उहाँहरूलाई बुझाउनु पर्यो। अब वन उपभोक्ता समितिहरू उहाँहरूले जनता बीचमा जाने र वन उपभोक्ताले जनताहरूलाई स्थानीय तहसँग समन्वय गरेर वन उपभोक्ता समिति अर्को क्रियाशील हुनुपर्ने युनिट हो। तेस्रो कुरा भनेको स्वयं जनताहरू नै प्रति कार्यमा पनि जोखिम न्यूनीकरण गर्ने काममा जनसमुदाय तेस्रो पक्ष। चौथो पक्ष भनेको सुरक्षाकर्मीहरू पनि कहिले चाहिँ ट्रेन्ड एकदम विशेष जटिल काममा ट्रेन्ड म्यान पावरहरू प्रयोग हुन्छन्, विशिष्ट क्षमता भएका भने अन्य काममा सुरक्षाकर्मीहरू पनि परिचालन गर्ने। त्यस्तै हाम्रा चाहिँ विभिन्न वनका घरेलु के अरे त्यो हेरालुहरू भनेर राखेको हुन्छ, वन रक्षकहरू हुनुहुन्छ, उहाँहरूले पनि निगरानी बढाउने, उहाँहरूले पनि परिचालित हुने वर्क पक्ष के उहाँहरू हुन सक्नुहुन्छ। र अर्को भनेको आवश्यक पर्यो भने हेलिकप्टरसम्मको प्रयोग गर्नुपर्छ। कहिलेकाहीँ चाहिँ जङ्गलमा लागेको आगो चाहिँ ठुलो घना बस्तीतिर सर्न थाल्यो भने त्यसै गरेर आगो हरेक अन्त्य सबै उपायहरू अवलम्बन गरेर आगो नियन्त्रणमा लिनुपर्ने हुन्छ। त्यो बेला चाहिँ हेलिकप्टर लगायत अन्य सामग्री पनि प्रयोग गर्नुपर्छ। यस्तो अवस्था चाहिँ गृह मन्त्रालयले अब नेपाली सेना गृह मन्त्रालय अब प्राधिकरण सबै निकायहरू सङ्घीय सरकारहरू सबै क्रियाशील हुनुपर्छ। त्यसले हो त्यो आगोको सघनता सँगसँगै त्यो आगोले पार्न सक्ने प्रभावहरू सँगसँगै हेरेर सबै निकायहरू क्रियाशील हुनुपर्ने देखिन्छ।
हस् यहाँलाई धन्यवाद।
धन्यवाद।
हामी कुराकानी गर्दै थियौं राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईसँग। सुखायाम शुरू भएसँगै देशका केही भागमा रहेका जंगलहरूमा डढेलु लागेका समाचारहरू प्राप्त भएका छन् र यो डढेलु जोखिम न्यूनीकरणका लागि हुने गर्न सकिने प्रयास पूर्व तयारी तथा प्रतिकारको योजना लगायतका विषयमा आज हामीले उहाँसँग कुराकानी गर्यौं। प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।